FM Time Check. It's 6:30 PM.
आजको खबरका साथमा मेटलाइट जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा dinesfm.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको आजको खबरबाट सन्तोष राउतको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। बैतडीको पाटन र अछामको साफे बगरमा नयाँ सहर आयोजनाको काम कछुवाको गतिमा, घोषणाको 7 वर्ष बितिसक्दा समेत गुरु योजना बन्न सकेन। नवजिहन सहकारीले व्यावसायिक योजना बनाएर शेयर सदस्यलाई लाभ दिन नसकेको सहकारी डिभिजन कार्यालयको पनि बुझाइ, सहकारी भन्दा पनि बैङ्किङलाई बढी प्राथमिकता। प्राविधिक समस्या देखाउँदै एक सातादेखि यातायात व्यवस्था कार्यालय सेती र महाकालीको काम ठप्प, टाढा टाढाबाट धनगढी महेन्द्रनगर पुगेका सेवाग्राही समस्यामा। र लिटिल फ्लावर स्कुल लिगमा सेमी फाइनलमा पुग्ने टिमको टिमको लाग्यो, आयोजक लिटिल फ्लावर ऐश्वर्या कैलाली मोडेल र विजडम एकाडेमी अन्तिम चारमा।
तिमी त मर्निङ वाक आउट पनि फेरि फेरि जुत्ता लाएर आउँछौ बा।
लाउन परेन त, नयाँ नयाँ भेराइटी आइरहन्छ।
हाय मुन्द्रे ब्रो, मिटिङमा जाँदा एउटा अहिले चाहिँ अर्कै जुत्ता?
अनि के त, स्टाइलिस्ट त हुनै पर्यो नि।
वाह मुन्द्रे ब्रो, अफिसमा त फेरि अर्कै जुत्ता।
भरि बेलुका फेरि अर्कै हुन्छ, पार्टी सुज।
तपाईँ कुन कुन ब्रान्डका चाहिँ जुत्ता लाउनुहुन्छ?
एउटै ब्रान्डको लाउनु, नेपालमा बनेको रोयल सुज, नामै काफी छ। हिमाल पहाड तराई, रोयल सुज सबैको रोजाई।
यसपालि त मेरो छोरीलाई राम्रो मन्टेसरी स्कुलमा एडमिसन गर्नुपर्नेछ। सबै राम्रो त छ नि, जुनसुकैमा एडमिसन गर्दा हुन्छ। होइन, मैले त बालबाटिका मन्टेसरीमा एडमिसन गरौँ कि सोचिरहेको छु। किन र त्यही नै, मैले सुनेको त्यहाँ त तालिम प्राप्त टिचरहरूद्वारा मन्टेसरी विधिबाट पढाइ हुन्छ। खाजा, खाना, यातायात सबैको व्यवस्था छ। पारिवारिक वातावरणमा एक्स्ट्रा एक्टिभिटिज पनि गराइन्छ रे। फेरि विद्यार्थी क्लास, डान्स क्लास, म्युजिक क्लास, प्रोजेक्टर द्वारा पनि अध्यापन गराइन्छ। म त मेरो छोरीलाई बालबाटिका मोन्टेसोरीमै एडमिसन गराउने।
यही माघ 19 गते पर्न गइरहेको सरस्वती पूजाको उपलक्ष्यमा भर्ना हुने नानीहरूका लागि भर्ना शुल्क निःशुल्क गरिएको छ।
बालबाटिका मोन्टेसोरी स्कुल, हसनपुर, नेपाल राष्ट्र ब्याङ्कको पछाडि,
091-527-717।
गाइडिङ योर चाइल्ड इन द राइट डिरेक्सन।
अब खबर विस्तारमा। कैलालीको घोडाघोडी नगरपालिका स्थित दीपनगरबाट झन्डै 1.5 लाख नगद सहित 10 जना जुवाडे प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी परीक्षक अर्जुन चन्दको कमान्डमा खटिएको प्रहरी टोलीले 1,45,000 नगदसहित 10 जना जुवाडेलाई पक्राउ गरेको हो। घोडाघोडी नगरपालिका वडा नम्बर 8 दीपनगरका लालबहादुर थापाको घरमा माथिल्लो तलामा जुवाताज खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका 5 का राजेश थापा, सोही ठाउँका मीना केसी थापा, कर्णबहादुर रिजाल, विष्णु शाही, लालबहादुर थापा, घोडाघोरी नगरपालिका 1 का डेलीराज जोशी, कोटा तुलसीपुर 4 का मोतीराम डगौरा, कोटा तुलसीपुर 4 कै मोतीराम डगौरा, लम्कीचुहा नगरपालिका 3 का सञ्जय ओली र दीपक शाही रहेका छन्। नगद 1,45,000 सहित 9 थान तास खेल्न ओछ्याएको 1 थान कम्बल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका 10 जनालाई कानुन बमोजिम मुद्दा दर्ता गर्दै कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी परीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो। मध्यपहाडी लोकमार्गमा पर्ने बैतडीको पाटन र अछामको साफे बगरमा नयाँ सहर निर्माण गर्ने योजनाको काम कछुवा गतिमा अगाडि बढिरहेको छ। आर्थिक वर्ष 66-67 तत्कालीन सरकारले मध्यपहाडी लोकमार्गमा 10 नयाँ नमुना सहर बनाउने घोषणा गरेको थियो। तीमध्ये अछामको साफे बगर र बैतडीको पाटन पनि परेका थिए। तर सरकारी घोषणाको 7 बितिसक्दा समेत नयाँ सहर निर्माणका लागि गुरु योजना नै बन्न सकेको छैन। दुवै नमुना सहरका लागि यसपालि पनि बजेट विनियोजन भएको छ, तर गुरु योजना नै नबनेकाले आएको बजेट खर्च गर्न पनि समस्या भएको छ। नयाँ सहर आयोजनालाई अगाडि बढाउन पाटन र साफे बगरमा कार्यालय पनि स्थापना भएको छ, तर काम भने कछुवाको गतिमा छ। सहकर्मी नवराज भनेरको रिपोर्ट।
मध्यपहाडी लोकमार्गमा नयाँ नमुना सहर बनाउनका लागि नयाँ सहर विकास आयोजनाले घोषणाको 7 बितिसक्दा पनि गुरु योजना नै बनाउन नसकेको हो। असामको साफे बगरमा नयाँ सहर निर्माणका लागि गुरु योजना नबन्दा यस वर्ष विनियोजन भएको 6 रकम कता खर्च गर्ने भन्ने विषयमा नै अन्यलता छाएको छ। नयाँ सहर आयोजना कार्यालय साफे बगर असामका प्रमुख अमरेन्द्र कुमार झा:
काम हुने भनेको तपाईँको मास्टर प्लान बनेपछि, अहिले जुन कामहरू भइरहेको छ त्यो प्याचिङ वर्क भइरहेको छ कि, जबसम्म त्यो मास्टर प्लान आउँदैन तबसम्म सानो सानो कामहरू जहाँ लोकली बेस्ड कामहरू चाहियो त्योहरू भइरहेको छ। कन्सल्ट्यान्टले काम गरिरहेको छ, अहिले ढिलो गर्यो त्योहरूले, लगभग 1.5 सालै ढिलो गराएको छ। हामीले यसरी 6 दिएको छ बजेट, तर यहाँ ठुलो ठुलो बजेटहरू छ नि, जुन मेन मेन कामहरू गर्ने, जसरी बस पार्क निर्माणदेखि लिएर सरकारी सङ्कलन केन्द्र भन्ने दुईवटा मेन मेन प्रोजेक्ट हो, तर तिनीहरू जग्गा विवादको कारणले त्यो भइरहेको छैन। त्यो मास्टर प्लान कसरी, मतलब तिनीहरूले प्रोजेक्ट कसरी त्यो गरिरहेको छ,
गुरु योजना नै नबनेपछि विगतदेखि नै प्रत्येक वर्ष विनियोजन भएको बजेट सडक चौडा बनाउन, बसपार्क व्यवस्थापन गर्न र सानातिना पूर्वाधार बनाउने काममा खर्च भइरहेको छ। यसपालि पनि आएको बजेट यस्तै कामको लागि खर्च गर्ने नयाँ सहर आयोजना कार्यालय साफे बगर र पाटनको तयारी छ। पाटनका लागि यसपालि झण्डै 9.5 बजेट विनियोजन भएको छ। यी सहरहरूमा सामुदायिक भवन, खेल मैदान, सपिङ कम्प्लेक्स, तरकारी फलफूल बिक्री केन्द्र, बसपार्क जस्ता भौतिक पूर्वाधारहरू निर्माण गर्ने सरकारको योजना छ। तर यी सबै पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा खरिद गर्न पनि पहिले गुरु योजना नै आवश्यक परेकाले काम अगाडि बढ्न नसकेको बताउँदै नयाँ सहर आयोजना कार्यालय पाटन बैतडीका प्रमुख प्रवीण शाह:
अब इस्टिमेटहरू भइरहेको छ, बाकी चाहिँ अब रनिङ कार्यक्रमहरूमा चाहिँ अब हाम्रो एउटा रिङ रोड खोल्ने भन्ने प्रोग्राम छ, ल्यान्डफिल साइट जाने बाटो बनाउने भन्ने छ, अब त्यो काम भइरहेछ। तेस्रोमा बस पार्कको कामहरू रहेछ, स्टडीको आधारमै भएको कार्यक्रम हो। तर मुख्य योजना चाहिँ अब यसको डेभलपमेन्ट प्लानहरू चाहिँ एउटा पर्यटकीय सांस्कृतिक सहरको रूपमा विकास गर्ने भन्ने कुरामा चाहिँ त्यो अनुसार चाहिँ कन्सल्टेन्टहरूले स्टडी गरेर अब रिपोर्ट बुझाउने क्रममा छ, त्यो भइसकेका चाहिँ छैन।
पाटन र साफे बगरमा निर्माण गरिने नयाँ सहरका लागि झन्डै 1,000 रोप्ने जग्गा आवश्यक पर्नेछ। तर गुरु योजना नै नबनेका कारण जग्गा प्राप्तिको काम पनि सुरु भएको छैन। गुरु योजना बनाउने जिम्मा पाएका परामर्शदाताहरूकै कमजोरीका कारण नयाँ सहर आयोजनाको काम सुस्त रहेको आयोजना कार्यालयहरूको भनाइ छ। फेरि नयाँ सहर आयोजना कार्यालय पाटन बैतडीका प्रमुख प्रवीण शाह:
भविष्यमा चाहिँ अब कन्सल्टेन्टले अहिले रिपोर्ट दिँदाखेरि चाहिँ यही ठाउँमा बस्ती विकास गर्ने भनेर उसले रिपोर्ट दिन्छ, अनि त्यही बस्ती विकासको आधारमा जुन इन्फ्रास्ट्रक्चरहरू त्यो सेक्टरमा हुँदै जान्छ। सुरुमा अब कन्सल्टेन्टले त्यो रिपोर्ट नबुझाइकन अब हामीलाई यो ठाउँमा आवश्यक छ भनेर भन्न सक्ने अवस्था छैन। अहिले जे जति योजनाहरू भइरहेको छ त्यो जग्गाहरू चाहिँ नगर विकास समितिको आफ्नै जग्गाहरू छ, त्यसमा चाहिँ काम गरिरहेको छ, तर त्यतिले मात्र पुग्ने अवस्था छैन। भोलिका दिनमा चाहिँ अब जग्गा खरिद गरेर अगाडि बढ्नुपर्ने अवस्था पनि आउला, तर त्यसको लागि चाहिँ हामी रिपोर्ट चाहिँ वेट गरिरहेको कारण त्यो
तराईमा बसाइसन्ने मानिसहरूको लर्को लागेकाले पहाडमै ठुला सहर निर्माण गरेर बसाइसराई रोक्ने उद्देश्यका साथ नयाँ सहरको योजना अगाडि बढाइएको हो। एउटा सहरमा कम्तीमा 1,00,000 जनसङ्ख्या अटाउने गरी सहर बसाउने सरकारको योजना छ। एउटा सहर निर्माणका लागि सरकारको 5 र निजी क्षेत्रको 10 गरी कुल 15 रुपियाँ लगानी हुने अनुमान गरिएको छ। दिनेश एफएमका लागि नवराज पनेरु, धनगढी।
प्रसिद्ध धार्मिक स्थल कैलालीको गोदावरी धाममा आयोजना गरिएको 12 दर्शन मकर मेला 2073 आज समापन भएको छ। मकर संक्रान्तिका अवसरमा माघ 1 गतेदेखि 12 गतेसम्म 12 दर्शन मकर मेला आयोजना गरिएको थियो। गोदावरी धाममा प्रत्येक 12 वर्षमा महाकुम्भ, 6 वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष 12 दर्शन मकर मेला गर्ने लक्ष्य अनुरूप महाकुम्भपछि मकर मेला आयोजना गरिएको मेला आयोजक समितिका संयोजक पदमराज जोशीले बताउनुभयो। 1008 स्वामी देवराज आचार्यको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा ठूलो संख्यामा सन्त महन्तहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहयोग गर्ने सबैलाई मेला आयोजक समितिका संयोजक जोशीले धन्यवाद दिँदै गोदावरी क्षेत्रमा हरेक वर्ष धार्मिक पर्यटक भित्र्याउन विभिन्न कार्यक्रमहरू गरिने जानकारी दिनुभयो। मकर मेला अवधिभर 12 दर्शन, हवन, पूजा आजा लगायतका कार्यक्रम आयोजना गरिएको थियो। तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन आजको खबर सुनिरहनु भएको छ। अब एकैछिन ब्रेकको फालो।
खोइ के तयारी भन्नु, किताब नै थिएन के पढेकै छैन, म त स्योर फिल हुन्छु।
होइन, कस्तो किताब नै थिएन भन्छ यो?
हो भने किन्न त खोजेको कतै पाइएन।
ओहो, छोए पुस्तकको बारेमा थाहा छैन तलाई? प्लस टू क्याम्पस स्कुल लेभलका सम्पूर्ण पाठ्य पुस्तकका गाइड, गेस्ट पेपरहरू, एचए अनमी, ल्याब असिस्टेन्स, लोक सेवा आयोग, शिक्षक सेवा आयोगका पुस्तक, गेस्ट पेपरहरू तथा स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। चुवाई पुस्तक पसल, पार्क मोड, धनगढी, 091-525-246।
के तपाईँलाई थाइराइड भएको आशंका लागेको छ
अथवा मुटु, कलेजो र मधुमेहको शंका लागेको छ?
यदि छ भने अब चिन्ता मान्नै पर्दैन, अत्याधुनिक प्रविधिको प्रयोगशाला अब धनगढीमै।
रगतको नमुना काठमाडौँ, दिल्ली र लखनऊ पठाएर रिपोर्टका लागि हप्ताउ कुर्नु पर्दैन।
यति मात्रै होइन, मुटु, हाट जोर्नी र अन्य धेरै जाँचहरू पनि।
होल बडी चेकिङका लागि पनि प्याकेज तयार छ।
लाइफ केयर डायग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्राली, चटकपुर, धनगढी। फोन नम्बर 091-416-574, 416-577। मोबाइल 98-5-11-85-573।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। जिल्लाभरिका सहकारीको निरीक्षण र नियमन गर्ने निकाय सहकारी डिभिजन कार्यालय कैलालीले पनि नवजीवन सहकारीले योजना बनाएर काम गर्न नसकेको बताएको छ। सहकारी भनेको शेयर सदस्यप्रति बढी उत्तरदायी हुने, शेयर सदस्य र अरू आम नागरिकबीच लाभमा विभेद गर्न सक्ने संस्था भए पनि नवजीवनले योजना बनाएर नाफाको रकमबाट बढीभन्दा बढी सदुपयोग गर्न नसकेको डिभिजनको पनि बुझाइ छ। हुन त 5 करोडभन्दा बढी पुँजी भएका सहकारीको निरीक्षण र नियमन सहकारी विभागले गर्ने भएकाले नवजीवनको अनुगमन निरीक्षण जिल्ला सहकारी डिभिजनले गर्न पाउँदैन। तर यसपालिको नवजीवनको वासलात हेरेपछि डिभिजन प्रमुख हरिसिंह साउदले नवजीवन सहकारीले व्यावसायिक योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो। सुनौ सहकर्मी शिवराज भट्टले उहाँसँग गरेको कुराकानी।
सहकारी भनेको एउटा व्यवसाय गर्ने एउटा माध्यम हो। त्यसमा चाहिँ जुन सहकारीको माध्यमबाट गरिने व्यवसाय छ, त्यो व्यवसाय भनेको सदस्य केन्द्रित व्यवसाय हुन्छ। खास गरेर सदस्यहरूको चाहिने हक हितमा अथवा सदस्यहरूको आर्थिक विकास र सामाजिक विकासमा चाहिँ संस्था लाग्नुपर्ने हुन्छ।
भनेपछि जसरी एकले सबैलाई, सबले एकलाई भन्ने सहकारीको एउटा मान्यता पनि छ, त्योभित्र काम गर्ने शेयर सदस्यहरूप्रति उत्तरदायी हुनुपर्छ।
एकदम, सहकारी भनेको त्यो संस्था चाहिँ सदस्यप्रति उत्तरदायी हुनैपर्छ र संस्था प्रति सदस्यहरूले गर्ने कर्तव्य पनि निर्वाह गर्नुपर्ने हुन्छ।
केही दिन अगाडि मात्रै नवजीवन सहकारी संस्थाको साधारण सभामा तपाईँ पनि सहभागी हुनुहुन्थ्यो र बैङ्किङ इजाजत पाएको पहिलो सहकारी हो र अहिले देशको सबैभन्दा ठुलो सहकारी पनि हामी भन्छौँ। उसको जुन 23 वर्षको इतिहास छ, जसरी उसले सहकारितामा जानु पर्थ्यो त्यो गएको जस्तो लाग्छ।
अब नवजीवन सहकारी भनेको अब यो क्षेत्रकै अग्रणी सहकारी हो, कारोबारको हिसाबले ठुलो छ। राष्ट्र ब्याङ्कबाट बैङ्किङ कारोबारको अथोरिटी पाएको देशभरिमा 15-16 सहकारी संस्था छन्। त्यसमध्ये नवजीवन सहकारी पनि हो। अब यसमा नवजीवनको कारोबार भनेको बैङ्किङ कारोबार पनि छ। बैङ्किङ कारोबारलाई उसले बढी चाहिने फोकस गरेको र अन्य अब बहुद्देश्य सहकारी संस्था पनि हो। उसले चाहिँ आफ्नो उद्देश्य अनुसारका अन्य कार्यक्रमहरू चाहिँ सञ्चालन गर्न सकेको छैन। बैङ्किङ कारोबारमा त खासै सदस्य र गैर सदस्यलाई विभेद गर्ने अवस्था पनि रहँदैन। अन्य उत्पादनमूलक कार्यक्रमहरू चाहिँ उसले सञ्चालन गरेको भए सदस्य र गैर सदस्य बीच विभेद पनि गर्न सकिन्थ्यो। खासै कार्यक्रम बनाएर उहाँहरूले चाहिँ एउटा संस्थाको बिजनेस प्लान बनाएर त्यो बिजनेस प्लान अनुसार चाहिँ उहाँहरू अगाडि बढ्न सकेको खण्डमा धेरै चाहिने उन्नति गर्न सकिने सम्भावना चाहिँ रहेको छ।
जसरी यही पालिको वासलाई हेर्ने हो भने पनि झन्डै 5,87,00,000 रकम मुनाफा भएको छ। सबै सञ्चालन खर्च, कर्मचारी खर्च, प्रशासनिक खर्च कटाएर प्रत्येक वर्ष 5-6 करोड मुनाफा भइरहेको छ। त्यसको 15% मात्रै सेयर सदस्यहरूलाई लाभांश वितरण गर्न पाइन्छ, बाँकी रहेको 85% सामाजिक कार्यमा लगाउनु पर्थेन। तपाईँ डिभिजनको प्रमुख हो, तपाईँले त्यसको अनुगमन निरीक्षण गर्नुहुन्छ होला, सल्लाह सुझाव दिनुहुन्छ।
यो अनुगमन निरीक्षण गर्ने सन्दर्भमा के छ भने हाम्रो 2-3 क्याटेगोरी हुन्छ। त्यो अन्तर्गत हाम्रो 5 करोडभन्दा माथि कारोबार गर्ने सहकारी संस्थाहरूको सघन अनुगमन गर्ने काम चाहिँ हाम्रो विभागबाट हुने हुन्छ। त्यही भएको हुनाले हामीले यो डिभिजनबाट त्यसको सघन अनुगमनकै रूपमा हामी गएको छैनौँ। यद्यपि विभागको टोलीसित त हामी पनि जान्छौँ। एउटा लाभांश कोष हुन्छ, अर्को चाहिने संरक्षित पुँजी फिर्ता कोष भन्ने हुन्छ, त्यसपछि चाहिने कर्मचारी बोनस कोष लगायत सहकारी शिक्षा लगायतका विभिन्न कोषहरू हुन्छन्। अब लाभांशको हिसाबले उनले 15% मात्रै पाउँछन्। सहकारीको नियम नै छ कि सेयरको चाहिँ 15% भन्दा बढी लाभांश दिन नमिल्ने भन्ने हुन्छ। उनीहरूले हाराहारी 15% चाहिँ लाभांश वितरण गरिरहेको अवस्था पनि हो। र त्यस बाहेकको जुन संरक्षित पुँजी कोष, त्यो कोषमा भएको रकम भनेको कारोबारी सदस्यहरूलाई दिने रकम हो कि त्यो लाभांश जस्तो सबै सेयर सदस्यलाई बाँडिँदैन। जो सदस्यले संस्थासँग कारोबार गर्यो तिनीहरूलाई मात्रै त्यो कोषमा भएको रकम वितरण गरिन्छ। र त्यो कोषको उद्देश्य पनि के हो भने सदस्यहरूलाई संस्थासित कारोबार गर्न उत्साहित गर्ने, प्रोत्साहन दिने उद्देश्यले चाहिँ त्यो कोष स्थापना भएको हुन्छ र त्यो कोषको रकम पनि उहाँहरूले वितरण गर्नुपर्ने थियो।
सहकारी विभागका निरीक्षण गर्ने पदाधिकारीहरू र यहाँहरूले त्यो सुझाव दिनु भएन नवजीवन सञ्चालक समितिलाई, तपाईँहरूसँग धेरै ठुलो फन्ड जम्मा भइरहेछ, तपाईँहरूले सेयर सदस्यका लागि लगानी गर्नु, सेयर सदस्यलाई फाइदा हुने काम गर्नु, सेयर सदस्यका बालबच्चाको शिक्षा, ज्येष्ठ सेयर सदस्यहरूलाई स्वास्थ्य सेवाका कुराहरू, यस्ता कुराहरू गर्नुपर्छ, अब तपाईँसँग धेरै रकम हुन थाल्यो भन्ने सल्लाह सुझाव दिनु भएन।
सहकारी व्यवसाय भनेको धेरै नाफामुखी भन्दा पनि सदस्यको आर्थिक विकास र सामाजिक परिवर्तनसित सम्बन्धित भएको हुनाले सदस्य केन्द्रित व्यवसाय गर्नुहोस् भनेर उहाँले सुझाव पक्कै पनि दिए होला।
र अन्तमा तपाईँले नवजीवन सहकारी संस्थाको वासलात पनि हेर्नुभयो, त्यसमा खर्चका धेरै शीर्षकहरू राखेर धेरै खर्च गरिएको जस्तो लागेन?
अब खर्च भन्ने कुरा त कस्तो हुन्छ भने यसलाई चाहिने जति तन्कायो त्यति तन्किने, बढाउने, अब भएपछि चाहिने खर्चका क्षेत्रहरू पनि व्यापक हुने, अब पुँजी कम छ भने त्यो शीर्षकमा चाहिने पैसो कम छ भने खुम्च्याउनु पनि सकिने भएको हुनाले उहाँहरूसित चाहिने अब अलिकता पुँजी चाहिँ बढी भएको, त्यसलाई चाहिने विभिन्न कार्यक्रमहरूमा लाएर सदुपयोग गर्न सकेका हुनाले त्यसलाई चाहिने खर्च बढेको हुनसक्छ।
ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन सिस्टमको सर्भर अर्थात् हार्डवेयरमा समस्या देखिएको भन्दै यातायात व्यवस्था कार्यालय सेती र महाकालीको काम विगत एक सातादेखि ठप्प छ। सर्भरले काम नदिएपछि नयाँ सर्भर जडान गर्दा झन्डै 25 लाख डाटा सार्नुपर्ने भन्दै माघ 7 गतेदेखि सेती र महाकाली अञ्चल कार्यालयको काम ठप्प भएको हो। ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन सिस्टमको केन्द्रीय सर्भरमा खराबी आएका कारण 7 गतेदेखि सवारी चालक अनुमति पत्र सम्बन्धी सम्पूर्ण काम ठप्प छन्। राज्यको जिम्मेवार निकायले प्राविधिक समस्याको विकल्प नखोजेको भन्दै यातायात व्यवस्था कार्यालय पुगेका सेवाग्राही निराश भएका छन्। सहकर्मी नवराज पनेरको रिपोर्ट।
माघ 7 गतेदेखि सवारी चालक अनुमति पत्र सम्बन्धीका सम्पूर्ण काम ठप्प भएपछि सेवाग्राही समस्यामा परेका हुन्। झण्डै 6 वर्ष पुरानो ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन सिस्टमको सर्भरलाई पुनस्थापना गर्नुपर्ने भएकाले लाइसेन्स सम्बन्धी सम्पूर्ण काम ठप्प भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ। तर नयाँ सवारी चालक अनुमति पत्र बनाउन, नवीकरण गर्न यातायात व्यवस्था कार्यालय पुगेका सेवाग्राही भने रित्तो हात फिर्ता हुन बाध्य भएका छन्। कैलाली शङ्करपुरका रामलाल राणा।
नयाँ लाइसेन्सको लागि आया थियो अनि नेटको गडबडीले पाएन, नेट काम गर्दैन भन्दै थियो। 17 गते भन्दा परि आउनु भन्यो।
पहिलोपटक पुरानोलाई नयाँ सर्भरमा सार्ने भन्दै यातायात व्यवस्था कार्यालय सेतीले माघ 7 गतेदेखि 11 गतेसम्म सवारी चालक अनुमति पत्र सम्बन्धीका सम्पूर्ण काम ठप्प पारेको थियो। तर 11 गतेसम्म पनि काम सम्पन्न नभएपछि फेरि 17 गतेसम्मका लागि लाइसेन्स सम्बन्धीका सम्पूर्ण काम ठप्प पारिएको छ। काम ठप्प पारिएपछि पहाडी जिल्ला र गाउँ गाउँबाट आएका सेवाग्राही सबैभन्दा बढी मारमा परेका छन्। कञ्चनपुर बेलौरीका कर्मलाल चौधरी।
लाइसेन्स रिन्यु गर्नको लागि लाइसेन्स 11 गतेसम्म बन्द हो भनेर पहिला भने हुन्, अब 17 गते फेरि नोटिस हालिहालेछ।
के कारणले रहेछ
खै त्यो थाहा भएन मलाई, सोधे त भन्दैछन् अब 17 गते भन्दा अगाडि हुँदै हुँदैन भन्दै।
माघ 7 गतेदेखि अवरुद्ध भएको काम 17 गतेदेखि मात्रै सुचारू हुने यातायात व्यवस्था कार्यालयले जनाएको छ। प्राविधिक समस्याले सवारी साधन, चालक अनुमति पत्र नवीकरणको समय पूरा भएकाले प्रहरीलाई जरिवाना बुझाउनु पर्ने लगायतका समस्या खेप्नु बाध्य भएको सेवाग्राहीको गुनासो छ। राज्यको जिम्मेवार निकायले 10 दिनसम्म कार्यालयको काम ठप्प पारेपछि सेवाग्राही आक्रोशित पनि भएका छन्। 10 दिनसम्म काम ठप्प पार्नुभन्दा सेवाग्राहीको हितका लागि विकल्प खोजिनुपर्ने भनाइ छ एकजना सेवाग्राही उमेश भट्टको।
सबैलाई मार्का पर्ने कुरा हो होइन, हामी जस्ता अब कोही पहाडबाट आएका हुन्छन्, कोही कुनाबाट आएका हुन्छन्, सबैलाई अप्ठ्यारो नै हुन्छ। अब यहाँ बस्नु पर्यो कि घर जानु पर्यो, फेरि आउनु पर्यो। अस्ति 11 गतेसम्म बन्द थियो, आज चाहिँ 17 भन्न लाग्थे।
अहिले धेरै काम रोकिएपछि यातायात व्यवस्था कार्यालयका कर्मचारी कामविहीन बनेका छन्। तर यातायात व्यवस्था कार्यालय सेतीका निमित्त प्रमुख केशव प्रसाद जोशीको भनाइ पनि यस्तो छ।
यो सिस्टमहरू 4-5 वर्ष अगाडि जडान भएको, एउटा काठमाडौँको लागि भएको कुराहरू पुरै 14 अञ्चलमा यो काम सुरुवात गरेर यसले चाहिँ थ्याक्न सकेको थिएन, लोड चाहिँ थ्याक्न नसकेर अहिले यसको काम चाहिँ विभागले काम सुचारू सही ढङ्गले गर्ने भनेर चाहिँ यसको काम गर्न डिएलआरएसको काम चाहिँ सुरु गरेको छ। सवारी चालक अनुमति पत्र दर्ता प्रक्रिया रोकिएको छ, ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन सिस्टम टोटल बन्द छ। अब 17 गतेसम्मका लागि भन्नु पर्यो, 17 गतेसम्मका लागि स्थगित काम बन्द भएको छ।
दिनेश एफएमका लागि नवराज पनेरु धनगढी।
आजको खबरमा फेरि पनि एकैछिन ब्रेकको फालो।
सौनी
हजुर,
एक कप चुस्न पाउन
के रे
चिया जस्तै राम्री हाम्री साउनी
त्यस्तै मिठो चिया होइन जादु चाहिँ के को हो
के हुनु बाबु आफ्नो फोनको आवाज दिलाउने उही आवाज चिया
उच्च कोटिको गुणस्तरीय एवं विश्वासिलो नेशनल ग्रुपको प्रस्तुति आफ्नोपनको आभास दिलाउने मसालेदार आभास चिया विभिन्न साइजका प्याकेटमा पनि उपलब्ध छ
नेशनल ग्रुपको आभास चिया अधिकृत विक्रेता जीबीएस ट्रेडर्स पहलवानपुर कैलाली 40092 र 416492 नासो तथा खरिदारका विशेष प्रारम्भिक तयारी कक्षाहरू अब कास्ट मण्डपमा विगतका वर्षहरूमा उत्कृष्ट नतिजा दिन सफल यस कास्ट मण्डप एकाडेमीले लोकसेवा आयोगद्वारा विज्ञापन गरिने नासो तथा खरिदार पदका लागि प्रारम्भिक तयारी कक्षाहरू दक्ष तथा अनुभवी प्रशिक्षक तथा बुक राइटरद्वारा सञ्चालन गराउने हुँदा समयमै सम्पर्क गर्नुहोला सुविधा सम्पन्न कक्षा कोठा सहित प्रोजेक्टरको माध्यमबाट कक्षा सञ्चालन गराइने धनगढी तथा काठमाडौँका दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा कक्षा सञ्चालन गराइने नियमित कक्षा तथा निःशुल्क शैक्षिक सामग्रीको व्यवस्था प्रत्येक दिन ओएमआर सिटबाट नमुना परीक्षा तथा फिडब्याकको व्यवस्था फिडब्याक कक्षा पहिला आउने 10 जनालाई 15% छुटको व्यवस्था र आधुनिक र मनोवैज्ञानिक पद्धतिद्वारा परीक्षामुखी कक्षा सञ्चालन गराइने र इपिएस कोरियन भाषा तयारी कक्षा बेसिक एन्ड एडभान्स लेभल ओरिएन्टेसन क्लास यही मङ्सिर 20 गते साँझ 4 बजे कक्षा सञ्चालन मङ्सिर 21 गतेदेखि निःशुल्क बेसिक कम्प्युटर कोर्सको साथमा कक्षा 5 देखि कक्षा 10 सम्मका विद्यार्थीहरूका लागि विशेष ट्युसन कक्षाहरू साथै +2 म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूका लागि 1 महिना निःशुल्क फाइनान्स र इकोनोमिक्स क्लासको व्यवस्था थप जानकारीका लागि काष्ठमाण्डव एकेडेमी एजुकेसन फाउन्डेसन प्राइभेट लिमिटेड धनगढी 1 नैनादेवी रोड कैलाली फोन नम्बर 091-697-899 र मोबाइल नम्बर 98-485-47-864 र 98-12-600-763
ब्रेकपछि समाचारमा स्वागत छ अब बाँकी खबर कृषियोग्य भूमिको वैज्ञानिक उपयोग र आधुनिक कृषि प्रविधिहरूको अवलम्बन गर्ने गरी डडेलधुरा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा आएको छ यो परियोजना 10 वर्षसम्म अर्थात् 2082 सालसम्म सञ्चालन हुने जिल्ला कृषि विकास कार्यालय डडेलधुराले आज जिल्ला स्तरीय अभिमुखीकरण गोष्ठीको आयोजना गरी जानकारी दिएको छ डडेलधुरा जिल्लामा यस आर्थिक वर्षमा तरकारी र मकै बिउ उत्पादनका लागि परियोजनाले 20 पकेट 2 ब्लक निर्माण गरी तरकारी र बिउ उत्पादनलाई व्यावसायिक रूपमा वृद्धि गर्ने कार्यक्रम रहेको परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यले जानकारी दिनुभयो डडेलधुरा जिल्लामा आलु खेती विगतका वर्षहरूदेखि नै राम्रो भएकाले आलु खेतीको जोन कार्यक्रम समेत रहेको जिल्ला कृषि विकास कार्यालय डडेलधुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउनुभयो डडेलधुराको अमरगढी नगरपालिका गाङखेत गाविस र आशीग्राम गाविसको 500 हेक्टर क्षेत्रफल जमिनमा आलु खेती गरी प्रशोधन केन्द्रको रूपमा विकास गरिने कार्यक्रम रहेको वरिष्ठ अधिकृत विष्टले बताउनुभयो डडेलधुरा जिल्लामा गाङखेत बगरकुर गाविस र नगरपालिका क्षेत्रमा तरकारी ब्लक स्थापना गरिनेछ त्यस्तै समयजी अजयमेरु मणिलेक बेलापुर कोटेली आलिताल लगायत अन्य गाविसका क्षेत्रमा मकै बिउ र अन्य बिउ उत्पादन गर्नका लागि पकेट क्षेत्रको रूपमा विकास गरिनेछ प्रतिफलका आधारमा कृषकहरूलाई प्रोत्साहन समेत गरिने कार्यक्रम परियोजनाले तय गरेको छ कृषिजन्य वस्तु व्यावसायिक रूपले उत्पादन गर्न जोन स्थापना गर्न चाहने कृषक समूह कृषि उद्यमी वा कृषि सहकारीको साझेदारीमा 9 सदस्यीय जोन सञ्चालक समिति गठन गरिनेछ माघ महिनामा सुदूरपश्चिममा छोरी चेलीलाई माघी तिहार अर्थात् कोसेली दिने चलनअनुसार अहिले आमाहरू कोसेली दिन व्यस्त भएका छन् आफ्नै छोरी चेलीलाई घरमै पुगी कोसेली दिनेहरूको भ्याइ नभ्याइ भएको हो वर्षको एकपटक छोरी चेलीलाई अनिवार्य रूपमा तिहार दिने प्रचलन रहेकाले माघी तिहारलाई चेली तिहार पनि भन्ने गरिएको छ छोरी चेलीलाई माघी तिहार दिने प्रचलन माघ महिनाभर चल्ने गरेको छ माघी तिहारको दिन माइती घरमै उपस्थित हुन सक्ने छोरी चेलीले तिहार खाएरै जाने गर्दछन् भने माइती घरमा उपस्थित हुन नसक्ने छोरी चेलीको घरमै गएर माइतीले अनिवार्य रूपमा तिहार पुर्याउनु पर्ने चलन छ पहिलेका मानिसले सेलपुरी दिने गरेको भए पनि नयाँ पुस्ताका मानिसले समय परिस्थितिसँगै विभिन्न प्रकारका मिठाई लगायतका खानेकुरा पनि दिने गरेको पाइन्छ। चिली तिहारको अर्को महत्त्वपूर्ण प्रचलन भनेको माघको महिनामा छोरी चिलीलाई हरियोपात देखाउने पनि हो। छोरी चिलीलाई दिइने कोसेली हरियोपात अर्थात् त्यसमा पनि सालको पातमा बेरेर दिने प्रचलन छ। हरियोपात पूर्णको प्रतीक भएकाले माघको महिना धर्मअनुसार हरियोपात देखाउने प्रचलन हिन्दू धर्ममा परम्परादेखि चलिआएको मङ्गलसेन पाँचका सहदेव रेग्मीले बताउनुभयो। अब एउटा खेल खबर। धनगढीको फाफ्ला क्रिकेट मैदानमा जारी लिटिल फ्लावर स्कुल क्रिकेट लिगमा सेमिफाइनल पुग्ने टिमको टुङ्गो लागेको छ। समूह चरणका आजका अन्तिम दुई खेल भएसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागेको हो। आयोजक लिटिल फ्लावर इङ्ग्लिस बोर्डिङ स्कुल, कैलाली मोडेल, ऐश्वर्या विद्यानिकेतन र कञ्चनपुर बेलौरीको विजडम एकाडेमी प्रतियोगिताको अन्तिम चारमा पुगेका हुन्। लिटिल फ्लावर र ऐश्वर्या विद्यानिकेतन समूह चरणका दुवै खेलमा विजयी हुँदै सेमिफाइनलमा पुगेका हुन् भने विजडम र कैलाली मोडेल स्कुल एक एक खेलमा जित र एक एक खेलमा हार बेहोर्दै रेटको आधारमा सेमिफाइनल पुगेका हुन्। आज भएको समूह चरणको खेलमा कैलाली मोडल एरिस्टो इङ्ग्लिस बोर्डिङसँग पराजित भए पनि रन रेटका आधारमा अन्तिम चारमा पुगेको हो। आजै भएको अन्तिम समूह चरणको खेलमा शारदा उच्च माविलाई 5 विकेटले पराजित गर्दै विजडम एकाडेमी बेलौरी सेमिफाइनलमा पुगेको हो। 10 कक्षा मुनिका विद्यार्थीका लागि आयोजना भएको क्रिकेट लिगको पहिलो सेमिफाइनल खेल भोलि दिउँसो 1 बजे आयोजक लिटिल फ्लावर र विजडम एकाडेमी बीच हुनेछ। प्रतियोगिताको विजेताले 30,000 तथा उपविजेताले 15,000 नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्। अब केही खबर संक्षेपमा। टिकापुर महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ। उद्योग वाणिज्य सङ्घ टिकापुरको आयोजनामा भोलिबाट सुरु हुन लागेको महोत्सवको तयारी पुरा भएको हो। भोलि दिउँसो 1 बजे उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। 23 गतिसम्म चल्ने सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा टिकापुर महोत्सवमा 250 स्टल रहने उद्योग वाणिज्य सङ्घले जनाएको छ। र सधैँ खानेपानीको समस्या भइरहने डोटीको सदरमुकाम सिलगढीमा अब खानेपानीको समस्यालाई समाधान गर्न आकस्मिक योजना बन्ने भएको छ। सिलगढीमा बसेको सरकारवालाहरूको बैठकले सिलगढी क्षेत्रमा आकस्मिक योजना बनाउने निर्णय गरेको हो। दैनिक आधा घण्टा मात्र आउने खानेपानीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरी त्यसैको आधारमा आकस्मिक योजना बनाउने तयारी भइरहेको सिलगढी खानेपानी उपभोक्ता समितिका अध्यक्ष गणेश बहादुर जोशीले जानकारी दिनुभयो। अब जाँदा जाँदै प्रसारणका प्रमुख खबरहरू पुनः एकपटक। बैतडीको पाटन र अछामको साफे बगरमा नयाँ सहर आयोजनाको काम कछुवा गतिमा, घोषणाको 7 वर्ष बितिसक्दा समेत गुरु योजना बन्न सकेन। नवजीवन सहकारीले व्यावसायिक योजना बनाएर शेयर सदस्यलाई लाभ दिन नसकेको सहकारी डिभिजन कार्यालयको पनि बुझाइ, सहकारी भन्दा पनि बैङ्किङलाई बढी प्राथमिकता। प्राविधिक समस्या देखाउँदै एक सातादेखि यातायात व्यवस्था कार्यालय सेती र महाकालीको काम ठप्प, टाढा टाढाबाट धनगढी महेन्द्रनगर पुगेका सेवाग्राही समस्यामा। र लिटिल फ्लावर स्कुल लिगमा सेमिफाइनलमा पुग्ने टिमको टुङ्गो लाग्यो। आयोजक लिटिल फ्लावर, ऐश्वर्या कैलाली मोडेल र विजडम एकाडेमी अन्तिम चारमा।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
हवस् त, साँझ 6:30 बजेको आजको खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउतलाई बिदा दिनुहोस्। नमस्कार, शुभ साँझ।